रहे कि आजकल इंटरनेशनल मीडिया और अफगानिस्तान की मीडिया में भी पॉलिटिकल कलेक्स या कमजोर गवर्नमेंट का वहां पे अफवाह बहुत ज्यादा है और ये सारा ब्लेम कैरी पे हुआ था। तो ये कैरी का तकरीबन दो साल में पहला ट्रिप है अफगानिस्तान को जो वहां पे जा रहे, तो मेरे ख्याल में उसका मकसद ट्रिप का ये मकसद है कि दोनों को एक और किस्म का जो डील बन जाए, क्योंकि ये डील अक्टूबर में खत्म हो रहा है
सही.
क्योंकि अब्दुल्ला को अक्टूबर तक वहां पे उसको प्राइम मिनिस्टर बनाना था लुई जर्गी की तरफ से
सही.
लेकिन मेरे ख्याल में लुई जर्गी का भी कोई चांस नहीं है क्योंकि शायद लुई जर्गा उसको कम्प्लीटली रिजेक्ट करे, तो अमला अब्दुल्ला भी कुछ नहीं कहता। दूसरा है कि अमेरिकन पे काफी क्रिटिसिज्म है इंटरनेशनल कम्युनिटी की तरफ से भी
सही.
और अशरफ गनी की गवर्नमेंट की तरफ से भी, तो मेरे ख्याल में किरी का वहाँ पे आज अफगानिस्तान जाना और शायद बहुत जल्दी प्रेस कॉन्फ्रेंस।
तो आपके ख्याल में प्रोडक्टिव होगा उसमें जो इख्तलाफात की नौयत है, आपको लगता है कि जॉन कैरी उनको हल कर सकेंगे और दोनों फरीकों को एक बार फिर मुतहद कर सकेंगे?
आसान बात नहीं है सद भाई, बहुत मुश्किल बात है क्योंकि वहाँ पे अब्दुल्ला के साथ जो कैंपेन के जो सपोर्टर्स थे उसने भी गवर्नमेंट डिवाइड किया है, अशरफ गनी के पास जो सपोर्टर थे उसने भी गवर्नमेंट डिवाइड किया है, तो काफी स्ट्रांग वारलॉर्ड्स काफी स्ट्रांग मैंने अफगानिस्तान में जो अब्दुल्ला और गनी का बस उन पर ज्यादा नहीं चलता, तो ये गवर्नमेंट सिर्फ नहीं अब्दुल्ला और गनी के दरमियान डिवाइडेड हुए बल्कि और भी वारलॉर्ड जिस तरह दोस्तों में मौके के आता है जो गवर्नर है बल्ख का, तो काफी डिविजन है गवर्नमेंट में और ये लोग जो है पोलिटिकली मेच्योर इतना नहीं है, ये वारलॉर्ड जो है वो सिर्फ पैसों की तरफ और बदमाशी और कुर्सी की तरफ ज्यादा मायल है लेकिन पॉलिटिकली इतने मैच्योर नहीं कि उसको सुन ले।
जी हमारे साथ मीरवैस अफगान भी मौजूद हैं बरतानिया से, उन्होंने हमें ज्वाइन किया है शिराज ब्राचा साहब पाकिस्तान से हमारे साथ हैं। मीरवैस अफगान साहब आपका बहुत शुक्रिया, आपका एनालिसिस क्या है जॉन कैरी का दौरा, यूनिटी गवर्नमेंट उसमें इतनी यूनिटी नहीं है, कितना ज़रूरी है जो करंट हालात हैं अफगानिस्तान के अंदर के काबुल के अंदर या काबुल की हुकूमत के अंदर आपस में इत्तेहाद रहे और जॉन कैरी इसमें कहां तक कामयाब होंगे, क्योंकि अब्दुल्ला और सदर अशरफ गनी के दरमियान इख्तलाफात तो शुरू से मौजूद थे लेकिन एक पॉलिटिकल मैच्योरिटी बहरहाल दोनों तरफ से सामने आई है और तकरीबन दो साल इस हुकूमत ने निकाल ली है एक दूसरे के साथ।
देखिए इसमें कोई शक नहीं है कि ये दौरा इंतहाई अहमियत के हामिल है और जो कैरी ने अफगानिस्तान गवर्नमेंट बनाया हुआ था वहाँ पे लोग यही कहते हैं और लोगों को ये पता भी है, तो इस गवर्नमेंट को कम से कम ठीक करने में मददगार साबित हो सकता है। हमारी इतलात के मुताबिक जो कि उन्होंने दो चीज़ें सामने आई हुई, एक तो उनकी पसपर्दा मुलाकातें जो अशरफ गनी और डॉक्टर अब्दुल्ला के साथ उनकी हुई हैं और एक मीडिया के सामने बातें हैं। मीडिया के सामने बातें तो हमारे सामने है और जो पर्दे के पीछे बातें हैं वो यूँ है कि शायद वो इन लोगों को मजबूर कर ले कि आप लोग क्या कर रहे हैं, क्योंकि अब अफगानिस्तान गवर्नमेंट सिर्फ अफगान आवाम के लिए दर्दसर नहीं बल्कि पूरे खिते के लिए और अमेरिका के लिए भी दर्दसर बन चुके हैं। वहाँ पे गवर्नमेंट नाम की कोई चीज लोगों को नजर नहीं आता, वहाँ पे जैसे कि हमारी साथी ने बताया वॉर्लॉर्ड्स का जिसके पास ज्यादा पैसे थे जिसके पास ज्यादा लोग है वो इसी 90s की तरफ जा रहे हैं, अफगानिस्तान नामनी की तरफ जा रहे हैं। और दूसरी जानब जो माहिदा हुआ था अमेरिका और अफगानिस्तान के दरमियान उस माहिदे में तो ये उसका हिस्सा था कि अफगानिस्तान में अमन आना चाहिए और अफगानिस्तान में ये इस माहिदे के नाते अफगानिस्तान को पीस की तरफ ले जाना चाहिए, लेकिन उसमें भी जो कि उसकी काबू एक डेढ़ साल से ज्यादा हो रही है, एक साल सात महीने हो गए अभी, उसका भी इसी पे कोई असर नहीं हुआ है। तो लोग तो अमेरिका पे अमेरिका से नाराज है और लोग यही कहते हैं और अमेरिका भी समझते हैं, जॉन कैरी भी समझते हैं, ओबामा इंतजामिया समझते हैं कि अफगानिस्तान एक उल्टी तरफ जा रहे हैं और उस उल्टी तरफ से उसको दुरुस्त पे लाने के लिए मेरे ख्याल से जॉन कैरी का ये
दौरा आम है। तो मीर वैसे ये बताइएगा कि इन इन 16 बरसों में सोसाइटी के अंदर जो जमहूरी एक तरह से दो हुकूमतें वहाँ पे दो टर्म्स इससे पहले प्रेसिडेंट कारज़ई की थी और ये एक और सिविलियन हुकूमत को वहाँ पे ट्रांजिशन हुई थी, इंतकाल इक्तदार हुआ था, जमहूरी तौर पे सोसाइटी में क्या तब्दीलियाँ आई हैं इन 16 बरसों में एक बात, और दूसरा आप क्यों कर ये समझते हैं कि आज भी वॉर लॉर्ड्स मजबूत हैं अगर उनका मवाजना करें अफगानिस्तान की नेशनल आर्मी के साथ या अफगानिस्तान की नेशनल पुलिस के साथ, तो आपको लगता है कि वॉर लॉर्ड आज भी इस पोजिशन में है कि वो जो इंफ्रास्ट्रक्चर बना है उसको वो कमज़ोर कर सकते हैं या ख़त्म कर सकते हैं?
اس میں کوئی شک نہیں, اگر اسٹرانگ گورنمنٹ ہو تو اسٹرانگ گورنمنٹ آرمی کچھ کر سکتے ہیں اور پولیس کچھ کر سکتے ہیں. اگر اس طرح کی گورنمنٹ ہو جو کہ کوئی گورنر کو چینج نہیں کر سکتا, آپ لوگوں کو علم ہے کہ اشرف غنی کے آنے کے ساتھ انہوں نے سب گورنرز کو معطل کیا ہوا ہے اور سب کو سرپرست بنایا ہوا ہے. ابھی تک وہی سرپرست گورنر جو یہ نہیں اٹھا سکتا جیسے شمال میں آتا ہے, تو وہ وہاں پہ آرمی کیا کام کر سکتے ہیں, اور ان لوگوں کے پاس جو 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 لوگ موجود ہیں اور لارڈز کے پاس جو ان کے پاس اسلحے اور پیسے موجود ہیں وہ شاید بہت ہی زیادہ ہو. اور یہاں پہ گورنمنٹ جو ہے وہ تقسیم شدہ گورنمنٹ ہے, وہ اگر کوئی کہتے اگر عبداللہ عطا کے پاس نہ ہو تو شاید عطا کمزور پڑ جائے, لیکن دوسری جانب عطا ڈاکٹر عبداللہ جو ہے وہ عطا کی مدد کرتے ہیں, اور یہ تو یہی بات ہے. اور دوسری جانب جہاں پہ سوسائٹی ہے, سوسائٹی اس میں کوئی شک نہیں کہ گزشتہ 16 برس میں سوسائٹی جو ہے وہ آگے جا چکی ہے, لیکن اس سوسائٹی کے آگے جانے کا کیا فائدہ, ہمارے لوگ جو ہے وہ تو اس سے کیا کچھ بدل سکتا ہے. آپ لوگوں کو علم ہے کہ وہاں پہ لوگ مرتے ہیں, شکنجہ ہوتے ہیں, لوگوں کو سر عام پولیس کی وردی میں قتل کرتے ہیں. آپ لوگوں نے بھی ان ویڈیوز کو دیکھا ہوا ہے جو افغانستان کے مختلف حصوں سے سامنے آ رہا ہے. لوگ خالی سلاح ہے, لوگوں کے پاس تو کچھ نہیں, اور یہ جو سوسائٹی کی بات,
یہی وہ بات ہے جہاں پہ حکومتوں کو ڈلیور کرنا ہوتا ہے تاکہ لوگ ان کے اوپر اپنا اعتماد قائم رکھ سکیں. شیراز برادر صاحب ہمارے ساتھ موجود ہیں, رستم شاہ مومن صاحب نے بھی ہمیں جوائن کر لیا ہے. مومن صاحب آپ کا بہت شکریہ. مومن صاحب ہم بات کریں, جان کیری امریکہ کے وزیر خارجہ, ان کا افغانستان کا یہ غیر اعلانیہ دورہ, اگرچہ کل سے ایکسپیکٹ کیا جا رہا تھا کہ وہ اس دورے پہ جائیں گے, سوال یہ ہے کہ یونٹی گورنمنٹ اس کے اندر اتنا اتحاد نہیں ہے, اور پریزیڈنٹ اشرف غنی اور چیف ایگزیکٹو کے درمیان اختلافات بڑے واضح ہیں. امریکہ کا بظاہر بہت کچھ اس میں داؤ پہ لگا ہے, 16 سال اس میں انویسٹ کیے ہیں, انسانی جانیں گئی ہیں, بلینز اینڈ ٹریلینز آف ڈالرز وہاں پہ انویسٹ ہوئے ہیں. وہاں پہ افغانستان کا یا کابل حکومت کا انٹیکٹ رہنا, مضبوط ہونا, آپ کے خیال میں واشنگٹن کے نقطہ نظر سے کتنا اہم ہے, اور اس کے لیے کیا چیلنجز جو بھی سامنے آ رہے ہیں اس کی وجوہات کیا ہیں, کیسے ان کو ایڈریس کیا جا سکتا ہے؟
دیکھیے, چیلنجز تو فارمیڈیبل ہیں اور روز بروز بڑھتے جا رہے ہیں, اور یہ جو ڈسپنسیشن ہے یہ کافی حد تک یہ آرٹیفیشل لگتا ہے, کیونکہ افغانستان کے جو براڈ میجارٹی ہے لوگوں کی, ان کے ایسپریشن کو یہ ریفلیکٹ نہیں کرتا, لیکن امریکہ کے دباؤ کی وجہ سے اور امریکہ کے پریشر کی وجہ سے اور ان کے پیٹرنائز کی وجہ سے ایک تو انہوں نے سیٹ اپ تو قائم کر لیا ہے, لیکن آپ دیکھیں کہ وہ کیسے ڈیلیور کر رہی ہے کہ پچھلے ایک سال میں 2.5 لاکھ افغان جو ہیں وہ ملک سے نکلنے میں کامیاب ہو گئے ہیں. وہاں پہ انمپلائمنٹ 40% ہو گئی ہے, اور اوپیم کی جو پروڈکشن ہے وہ ریکارڈ لیول پہ جا پہنچی ہے, اور ہیروئن ایڈکشن میں اضافہ ہو رہا ہے, اور انسیکیورٹی میں اضافہ ہو رہا ہے, اور وہ علاقے جو ٹریڈیشنلی کابل حکومت کے اس میں تھے, کنٹرول میں تھے, وہ علاقے بھی اب پھسلتے جا رہے ہیں اور ریزسٹنس کے ہاتھوں میں جا رہے ہیں.
صحیح.
اور اس کے ساتھ ساتھ جو نورستان, کنڑ اور ننگرہار ہے اس میں داعش کا فینومینن ہے, وہاں پہ شمالی علاقوں میں کچھ ترکستان اسلامک موومنٹ کا بھی اثر ہے, اور یہ باور کیا جاتا ہے کہ آئندہ گرمی جو آنے والے مہینے ہیں اس میں ریزسٹنس اور بھی زور پکڑے گی, اور وہ ویسٹ میں اور سینٹرل افغانستان میں اور ناردرن افغانستان میں اپنی پوزیشن کو کنسولیڈیٹ کرے گی. جو پہلے خطرہ تھا کہ شاید ملا عمر کی وفات کے بعد طالبان مختلف دوروں میں بڑھ جائیں گے, وہ بھی میٹیریلائز نہیں ہوا. ملا محمد رسول کا جو فیکشن ہے اس کو 5-6% طالبان کے کارڈرز کی حمایت حاصل ہے, اور باقی اوور ویلمنگ میجارٹی وہ ملا اختر منصور کے ساتھ ہے. تو میں سمجھتا ہوں کہ اس وقت پوزیشن افغان حکومت کے لیے گمبھیر ہوتی جا رہی ہے. بات یہ نہیں ہے کہ یونٹی گورنمنٹ میں اختلافات ہیں, بات یہ ہے کہ جو انسرجنسی ہے اس پہ اس کے لیے کوئی افیکٹو ریسپانس ان کے پاس نہیں ہے. افغان نیشنل آرمی کے لوگ جو ہیں وہ डिफेक्ट हो रहे हैं, डिजर्शन वहाँ पे जारी है, तो या तो घरों में जाके बैठ जाते हैं या फिर रेजिस्टेंस के साथ जाके मिल जाते हैं। तो ये सिचुएशन मेरा ख्याल में है कि बहुत ही अफगानिस्तान की सिक्योरिटी और इंटेग्रिटी के लिए, यूनिटी के लिए बहुत ही खतरनाक साबित हो रही है।
सही, हमारे तमाम जो मेहमान हैं उन्होंने अपने कंसर्न्स शो किए हैं। शिराज फराज़ साहब, इस सेगमेंट पे आप अपने कमेंट्स दीजिएगा, फिर हम उसके आगे चल के बात करने जा रहे हैं कि तालिबान के जो ऑफेंसिव्स हैं, उनके जो हमले हैं हालिया दिनों में, उन्होंने किस हद तक मुज़ाकरात के अमल को नुकसान पहुँचाया है या आगे चल के पहुँचा सकते हैं। फराज़ साहब, आपका एनालिसिस, करंटली जो यूनिटी गवर्नमेंट है, जो मुत्तहिदा हुकूमत है काबुल की, उसमें जो इख्तलाफात की खबरें हैं, बज़ाहिर जो मुआहदे हुए थे उन पर अमल दरामद भी नहीं हो रहा, और जो अप्रूवल है, अप्रूवल आवाम की तरफ से, उसके बारे में भी कोई ज्यादा हौसला अफजा फिगर सामने नहीं आ रही हैं, लोग भी ज्यादा मुतमिन नहीं है काबुल की इस हुकूमत के साथ, अगरचे अमरीका, वाशिंगटन, उसकी पूरी कोशिश है कि ये इंटैक्ट रहे और अपने आदाब को हासिल करे, लेकिन क्या चैलेंजेस आपके ख्याल में आ रहे हैं?
देखिए जी, ये बातें तो सारी दुरुस्त हैं। अगर इख्तलाफात ना होते तो फिर तो एक ही हुकूमत होती, उसको हम यूनिटी गवर्नमेंट ना कहते। ये जो अफगानिस्तान में इख्तलाफात हैं, इनकी बड़ी पुरानी, बड़ी गहरी और तारीखी जड़ें हैं पश्तून और नान पश्तून के हवाले से। ये जो 1980s का सो कॉल्ड जिहाद था, उसमें भी ये डिविजन था, 7 ग्रुप थे जो इकट्ठे बाहर लड़ रहे थे, लेकिन वो तकसीम थे। और बाद में जब तालिबान आए या मुजाहिदीन की वहां पर खाना जंगी हुई, तो ये डिवीजन ज्यादा वाजे हो गई और अब वो डिवीजन अभी तक मौजूद है। मैं समझता हूँ कि ये बहरहाल एक अचीवमेंट था, एक कारनामा था बैनुल अक्वामी कुव्वतों का, अफगानिस्तान के अपने लोगों का, कि उन्होंने एक डील कर ली और एक मुआहिदा कर लिया जिसके तहत वो लोग जो एक दूसरे के साथ नहीं बैठ सकते थे, पश्तून और नान पश्तून, वो हुकूमत में आ गए और वो एक हुकूमत चला रहे हैं जिसका तकरीबन 70% अफगानिस्तान के इलाके के ऊपर ऑफिशियली कहा जाता है कि कंट्रोल है। लेकिन ये कुदरती है, फितरी अमल है कि उसमें इख्तलाफात मौजूद हैं। अब जब जान कैरी साहब का यहाँ जो सरप्राइज विजिट है, ये मेरा ख्याल है दूसरा उनका विजिट है, उसकी जो इमीडिएट रीजन मुझे नजर आ रही है, वो एक तो ये है कि सितम्बर 2016 में ये जो मुआहदा किया करवाया गया यूनिटी गवर्नमेंट, इसकी एक मुद्दत खत्म हो रही है। बाज़ लोग इसको कहते हैं कि ऐसा शायद नहीं है, लेकिन एक ये मुद्दत खत्म हो रही है, तो उसके हवाले से कोई बातचीत को अभी से शुरू करना चाहते हैं कि इसको कैसे आगे प्रोलॉन्ग किया जाए और जो दिले शिकवे हैं उनको दूर किया जाए। दूसरी बात यह है कि 2017 के शुरू में अमरीका ने अपनी फौज की तादाद जो इस वक्त वहां पर 9,800 है, इसको कम करना है, 5,500 तक लाना, यानी आधी फौज वो मजीद कम करना चाहते हैं 2017 से। तो वो भी उनके कंसर्न है कि इसको उससे पहले उन्होंने क्या करना है अमेरिका ने। तीसरी जो चीज हो रही है वो ये हो रही है कि जुलाई में नेटो का इजलास हो रहा है, जिसमें कि ये फैसला करेंगे नेटो के ममालिक कि वो कैसे फंड करेंगे अफगानिस्तान की सिक्योरिटी के लिए, पैसे कौन सा मुल्क देगा और कितने देगा। उसके बाद फिर अक्टूबर में ब्रसल्स में एक मीटिंग हो रही है जो जिसमें ये सिविलियन साइड पर देखेंगे कि अफगानिस्तान को फाइनेंशियल क्या मदद दे सकते हैं नेटो ममालिक और उनके एलाई। तो अफगानिस्तान के जो बड़ा क्राइसिस है, उसके कई पहलू हैं, लेकिन उसका जो सबसे अहम पहलू है वो फाइनेंशियल है, वो इक्तिसादी है। पिछले जितने भी जिहाद और उसके बाद मुख्तलिफ हुकूमतें, अफगानिस्तान फाइनेंशियली इकोनॉमिकली वाइबल स्टेट नहीं है, इसलिए दूसरों के ऊपर डिपेंडेंट है और जो कुछ पिछले 15 साल से वहां पे हो रहा है, 16 साल से, वो फॉरेन एड की वजह से हो रहा है, बैरूनी इमदाद आ रही है या फिर वो इलीगल ड्रग्स और ये दूसरी चीजों से हो रहा है। तो मेरा ख्याल है ये कुछ इमीडिएट कंसर्न थे और मेरा ख्याल है उन्होंने जो आज उनसे बातचीत की है अब्दुल्ला से और अशरफ गनी से, उनको यही बताया है कि शायद वेस्ट ये लिवरेज इस्तेमाल करे कि वो फंडिंग जो आनी है नेटो से सिक्योरिटी के लिए या ब्रसल्स में जो मीटिंग होगी और उससे आएगी, उसको उसका वो लिवरेज इस्तेमाल करके इनको इकट्ठा रखे सितंबर के बाद तक।
और इसमें कोई शक नहीं कि अफगानिस्तान के अंदर सियासी इस्तेकाम आना हो या अमन अमान बहाल करना हो, उसके लिए बहुत जरूरी है कि वहाँ पे सियासी इस्तेकाम जो है वो बेहद जरूरी है उसकी फाइनेंशियल डेवलपमेंट के लिए और वहाँ पे पीस एंड प्रॉस्पेरिटी के लिए। हमारे साथ रहिएगा, चंद सेकंड की एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और हम बात करेंगे तालिबान, उनकी जानब से हालिया हमलों में इजाफा और तवक्को ये की जा रही है कि स्प्रिंग में अमूमी तौर पर ऐसे हमलों में मजीद इजाफा होता है। तालिबान का ये जो ये अफसर है या तालिबान के जो ये ऑफेंसिव और हमले हैं, ये अमन मुजाकरात के लिए काबुल के साथ जो अमल शुरू हुआ था उसको मजीद ये कितना पीछे धकेल सकते हैं। एक ब्रेक के बाद
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
The Pakistan ka pura ka pura focus sirf ye hai ki Bharat Pakistan ko jung mein talab na kar sake.
Gair janibdar behas.
Ke remittance ka waqia hua Pakistan ke andar. Saath hi adalatein, saath hi azad hai ki hamari adalatein kya ye adalaton ka faisla tha.
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے جس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں ایک بار پھر آپ کو خیر مقدم کہتے ہیں. میں ہوں اسد حسن اور پروگرام کے سلسلے میں ہم بات کریں گے طالبان عسکریت پسندوں کی جانب سے حالیہ حملے. افغانستان کے جو سفیر ہیں پاکستان کے اندر وہ یہ کہہ چکے ہیں کہ یہ حملے بہت نقصان دہ ہو سکتے ہیں افغانستان کے امن عمل کے لیے, اور اس کے ساتھ ساتھ جو طالبان کا ایجنڈا ہے ان کے بقول وہ افغانستان کے اندر یا کابل اور افغان حکومت اور طالبان کے درمیان مذاکرات کو آگے بڑھانے کی راہ میں بھی سب سے بڑی رکاوٹ ہے. انالیسز ہم لیں گے. توقع یہ کی جاتی ہے کہ سپرنگ میں یا بہار میں اتحادی فورسز کے خلاف افغان حکومت کے خلاف ایسے حملوں میں اضافہ ہو جاتا ہے. تو اب بھی موسم سرما جو ہے وہ اپنے اختتامی دنوں میں ہے, بلکہ اس ریجن میں تو موسم کافی تبدیل ہو چکا ہے. ان حملوں میں زیادہ اضافے یا شدت آنے کی توقعات کی جا رہی ہیں. کس حد تک یہ امن عمل کو اور مذاکرات کے عمل کے لیے نقصان دہ ہو سکتا ہے یہ کرنٹ اوفینسو؟ انالیسس کے لیے ہمارے ساتھ ہمارے تمام پینلسٹ موجود ہیں. سرور احمد زہی صاحب کو جانا ہے, سب سے پہلے ان سے سوال کر لیتے ہیں. رستم شاہ مومن صاحب ہمارے ساتھ ہیں, شیراز براجہ صاحب اور میر ویس افغان صاحب ہمارے ساتھ ہیں برطانیہ سے. سرور احمد زہی صاحب, افغان اوفینسو آپ کو کیا لگتا ہے, طالبان اپنے پولیٹیکل گینز کے لیے یا جو حالات ہیں جس میں پولیٹیکل اسٹیبلٹی پہلے سے کم ہے اس کو مزید ایکسپلائٹ کرنے کے لیے کیا آپ کو لگتا ہے کہ وہ زیادہ چارج کر سکتے ہیں, زیادہ بڑھا سکتے ہیں اپنی اوفینسوز کو, اور اس سے مزید کتنا نقصان پہنچ سکتا ہے افغانستان کے امن عمل کا طالبان کے ساتھ جو ان کے اتحاد معافی چاہتا ہوں جو مذاکرات کا عمل جاری ہے اس کے لیے؟
جی بالکل, میرے خیال میں طالبان کا مورائل جو ہے وہ کافی اسٹرانگ ہو گئی ہے. ان کے افغانستان کے لیے 2015 یا 2015 جو تھا کافی اچھا سال نہیں تھا افغانستان کی ملٹری کے لیے اور افغانستان کے گورنمنٹ کے لیے. طالبان امبولڈن ہو گئی, اور دوسرا یہ کہ طالبان اور دونوں گروپوں کے درمیان جو ملا عمر کا گروپ تھا اور منصور صاحب کا جو گروپ, ان کے درمیان کافی جدوجہد ہو رہا ہے کہ وہ آپس میں ایک ہو جائے اور اکٹھے ہو جائے. تو میرے خیال میں اس کا ایک مقصد یہ بھی ہے جو اسپرنگ آفینسو سٹارٹ ہوتا ہے اور انہوں نے آلریڈی اس پہ پریپریشن تیاریاں شروع کر دی اور افغانستان کی گورنمنٹ کی بھی پتہ ہے. لیکن میرے خیال میں مذاکرات جو پہلے ہم نے بتایا تھا طالبان کے ساتھ مذاکرات کوئی ایک مہینے دو مہینے ایک سال کی بات نہیں, یہ کافی لمبا پروسیس ہے جو اس پہ سالوں لگتا ہے, یہ اس گورنمنٹ میں نہیں ہو سکتا. دوسرا یہ کہ جو ریجنل کنٹریز ہے وہ بھی سنسیئر نہیں ہے اس میں, ایران بھی سنسیئر نہیں ہے اس میں, رشین بھی سنسیئر نہیں ہے اس میں, شاید پاکستان بھی چاہتا ہے کہ نیگوسیشن سٹارٹ ہو جائے کس نہ کس طریقے سے. اس سے اطمتیار صاحب کو انہوں نے کنونس کر دیا اور اطمتیار صاحب تقریباً آلموسٹ اس کی بات چیت افغانستان کی گورنمنٹ کے ساتھ ہو رہی ہے اور شاید ایک ڈیل تک پہنچ جائے. لیکن طالبانوں کے ساتھ بات چیت میرے خیال میں آسان بات نہیں ہے. دوسرا ہے کہ طالبان جو ہے جس طرح میں نے کہا کہ امبولڈن ہو گئی ہے, رشین کے ساتھ ان کے تعلقات کافی برقرار ہو گئی ہے, ایران کے ساتھ ان کے تعلقات کافی برقرار ہو گئی ہے, دوسروں کنٹری سے بھی ان کو سپورٹ مل رہا ہے. تو طالبان پولیٹیکلی بہت اچھے شیپ میں, اور افغانستان کے گورنمنٹ جو ہے پولیٹیکلی بھی ویک ہے, اور دوسرے کہ ملٹریلی بھی کافی موریل افغان فورسز میں کم ہو گئی, وہ بھی پولیٹیکل لیڈرشپ کی وجہ سے. اور میرے خیال میں جو ٹریننگ دے رہا تھا امریکن یو ایس فورسز, انہوں نے بھی اس کو اسٹاپ کر دیا ہے, کافی اسٹریچ ہو گیا ہے. تو میرے خیال میں اسپرنگ آفینسو کافی میرے خیال میں طالبانوں نے پلان بنا دیا اور انہوں نے شاید بہت جلدی اس کو سٹارٹ کریں.
جی رسم شاہ محمد صاحب، موسم تبدیل ہوا ہے، اس بدلتے ہوئے موسم میں آپ کو کیا لگتا ہے، حملوں میں اضافہ ہوگا یا مذاکرات کی میز جو ہے وہ دوبارہ سج سکتی ہے؟ کیونکہ اس مہینے کے آخر میں توقع کی جا رہی ہے کہ وہ جو چار گروپ کا اجلاس ہے، کوارٹیٹ کا اجلاس ہے جس میں وہ انگیج کر رہے ہیں طالبان کے ساتھ، وہ بھی متوقع ہے.
دیکھیے وہ میرے خیال میں وہ ایسے خواب کا دیکھنا ہے، مذاکرات کی شروع ہونے کی، وہ مذاکرات جس میں طالبان کے اپنے چنے ہوئے نمائندے شرکت کریں، ان کے شروع ہونے کی بھی کوئی امید نظر نہیں آتی. اس کی وجہ یہ ہے کہ یہاں پہ طالبان نے جو شرائط رکھی تھی کہ ماحول کو کنڈیوسیو بنانے کے لیے جو قیدی ہیں ان کو چھوڑ دیا جائے اور جو بلیک لسٹ ہیں ان کو اسکریپ کیا جائے، تو ان پہ کوئی عمل نہیں ہوا، نہ ان کی بات ہو رہی ہے. جو بڑے اس سے بڑے ایشو ہیں، یعنی کوئی الیشن فورسز کا وہاں سے وڈرال ایگزٹ اور ایک انٹرم گورنمنٹ کا قیام، وہ تو بڑے کنٹینشس ایشوز ہیں، ان پہ تو بعد میں بات ہو سکتی ہے. لیکن طالبان نے یہ کہا تھا کہ ماحول کو بہتر بنانے کے لیے اور ایک دوسرے کے ٹرسٹ کو بلڈ اپ کرنے کے لیے کچھ قیدیوں کو رہا کیا جائے، اور جو دو بلیک لسٹ ہیں، ایک یونائیٹڈ نیشن سیکیورٹی کونسل کی اور دوسری امریکہ کی، تو ان دونوں کو اسکریپ کیا جائے، تو ان پر بھی کوئی بات نہیں ہوئی. تو میں سمجھتا ہوں کہ یہ کوئی انوائرمنٹ بات چیت کا بن نہیں رہا. اگر ان پر پریشر ڈالا جائے اور بعض لوگ ان کے یہاں جو پاکستان میں ہیں ان کو دباؤ میں لا کے مذاکرات میں شامل کیا جائے، تو وہ مذاکرات معنی خیز نہیں ہوں گے، وہ ڈیلیور نہیں کریں گے. اور پاکستان بھی اب اس کو اچھی طرح سمجھنے لگا ہے کہ اگر ان کو پریشر ڈال کے ان کو مذاکرات میں شامل کرنے کی کوشش کی جائے، تو وہ مذاکرات جو ہیں وہ ڈیلیور نہیں کریں گے، ان کا کوئی فائدہ نہیں ہوگا. اس لیے ضرورت اس بات کی ہے کہ پہلے ایک دوسرے کے کوئی ٹرسٹ کو بلڈ اپ کرنے کے لیے جو قیدی ہیں، اگر ان میں سب کو نہیں تو کچھ سمبولک قیدیوں کو، دو تین چار پوائنٹ کو ریلیز کیا جائے، اور جو لسٹ ہے بلیک لسٹ، کم از کم ان میں ان لوگوں کے لیے کوئی رستہ نکالا جائے جو بات چیت میں حصہ لینے کی اہل ہیں، جن کو طالبان تجویز کریں گے کہ وہ ان میں حصہ لیں گے، تو ان کے سفر پر پابندی تو کم از کم اٹھائی جائے. اس کے بعد میں سمجھتا ہوں کہ با مقصد اور با معنی مذاکرات شروع ہونے کی کوئی امید بن سکتی ہے.
جی بہت شکریہ مومن صاحب، آپ کا بھی، آپ نے ہمارے لیے وقت نکالا. سرور احمد زئی صاحب، آپ کا بھی ہم مشکور ہیں. شیراز براجہ صاحب اور میر ویس صاحب، آپ کے ہم کمنٹس لیں گے اس ایشو پہ. میر ویس صاحب، آپ کے خیال میں طالبان کے ساتھ افغان حکومت کے مذاکرات، اس کے کتنے امکانات ہیں، اور سپرنگ میں حملے زیادہ ہوتے ہوئے آپ دیکھتے ہیں یا مذاکرات میں کسی نوعیت کی پیش رفت؟ جی میر ویس صاحب،
لڑائی جو ہے وہ افغانستان میں زیادہ ہوتے جا رہی ہیں اور اس پہ سب متفق ہے اس سوال پہ، میرے خیال سے اس میں کوئی وہ نہیں ہے. لیکن لڑائی کے ساتھ مذاکرات کی وابستگی ایک طرف تو ہے، دوسری طرف نہیں ہے. نہ ہونے کی وجہ یہ ہے کہ افغانستان کچھ اس طرح ملک ہے کہ گزشتہ 16 سالوں میں بھی لڑائی کی بغیر نہیں رہا ہے، اور وہاں پہ مذاکرات بھی چل رہے تھے یا مذاکرات کی شروع ہونے کی بات چل رہے تھے اور لڑائی بھی چل رہی تھی. اسی طرح جیسے کہ کچھ دوستوں نے بتایا، وہاں پہ طالبان اب مضبوط ہوتے جا رہی ہیں اور مضبوط ہو چکی ہے، اور مذاکرات میں شاید اب طالبان کی حصہ زیادہ ہو جو پہلی تھی. اور اب بھی جو نیکسٹ یہ جو موسم گرما میں لڑائی کی جو شدت کے بارے میں جو پیش گوئیاں ہو رہی ہیں، ہر سال موسم گرما میں لڑائی جو ہے وہ افغانستان میں زیادہ ہوتی ہے اور سرد موسم میں کم ہوتی ہے، لیکن اس بار گزشتہ زمستان میں بھی کافی عرصے تک پورے افغان فورسز لڑائی میں مصروف تھی اور طالبان مضبوط ہر طرف لڑ رہے تھے. اس کا دو علت ہے، ایک تو یہ تھا کہ طالبان کی جو نئی رہبر ہے ملا اختر محمد منصور، وہ اپنی آپ کو ثابت کر رہا تھا کہ میں کر سکتا ہوں، اور دوسری جانب دوسری جانب وہاں پہ نیٹو فورسز نکلے ہوئے تھے بہت سارے علاقوں سے, جو اختیار تھا وہ افغان فورسز کے ہاتھ میں تھا اور طالبان کو وہ انڈر پریشر لا رہے تھے, جو کہ بدقسمتی سے طالبان نے اس اپنی ہدف جو وہ کسی حد تک اچیو بھی کیا ہے اور وہاں پہ طالبان مضبوط بھی ہوئی ہے. اور اب جبکہ طالبان میں کچھ جو سیاسی لوگ تھے, جیسے ملا ذاکر کی بات ہو رہی, اس طرح کے لوگ بھی سامنے آئے ہوئے ہیں کہ وہ انہوں نے طالبان پہ طالبان کو کہا ہے, اس کے ایک اس کا اپنا جو نکاح والا لیٹر ہے آج مجھے پہنچا, انہوں نے یہی کہا ہے کہ ہم افغانستان میں یہی چاہتے ہیں کہ ڈائریکٹ امریکہ اور افغان گورنمنٹ کے ساتھ بات ہو جائے. اسی دو باتیں نظر آتے ہیں, ایک یہ ہے کہ طالبان اب اپنی آپ کو پاکستان کی گرپ سے نکلنا چاہتے ہیں, کیونکہ ان کی جو ہاتھ ہے اب بہت بڑی بڑی ملکوں تک پہنچ چکی ہے اور وہ لوگ جو ہے وہ اب وہی طالبان نہیں رہے جو 10 سال پہلے تھے یا 15 سال پہلے تھے. تو طالبان کی بھی اپنی تعلقات ہیں, ایک تو اس طرف یہ بات اشارہ دیتے ہیں. دوسری جانب وہ ہمیں افغان گورنمنٹ اور امریکہ کو امید بھی دیتے ہیں کہ ہاں ہم بھی بات کرنے کے لیے تیار ہیں, کیونکہ طالبان بھی کب تک لڑ سکتے ہیں. تیسری جانب جب ہم دیکھ لیں تو اب طالبان پاکستان کے لیے بھی خطرناک ہوتے جا رہی ہے اور وہی اعتماد پاکستان بھی طالبان پہ نہیں کر سکتا جو پہلے کر رہا تھا. اس کا وجہ یہ ہے کہ کچھ طالبان جو ہے وہ باہر ہیں اور کچھ طالبان جو ہے وہ افغان گورنمنٹ کے ساتھ بات کرنے میں مصروف ہے, البتہ چھپے ہوئے ہیں بات پہ, اور کچھ جو طالبان لیڈرز ہیں وہ اب انٹرنیشنل کمیونٹی میں وہ پھیل چکی ہے, ان کی تعلقات بڑھ چکی ہے, جو کہ یہ چیز پاکستان کے لیے خطرناک ثابت ہو سکتا ہے. تو ان سب چیزوں کو مد نظر رکھ کر ہم لوگ یہ کہہ سکتا ہے کہ شاید لڑائی کے ساتھ ساتھ افغانستان میں اس سال پیس کی طرف بھی کوئی نہ کوئی قدم آگے چلا جائے. ہاں اس میں کوئی شک نہیں, اتنی جلدی نہیں آ سکتا اور اتنی جلدی تو ہو نہیں سکتا, البتہ ایک قدم ہو سکتا ہے
آگے اس میں آپ کو جاتا ہوا نظر آئے, کیونکہ یہ بھی بہرحال ماہرین یہ کہتے ہیں کہ عموماً جو بیٹل فیلڈ ہے وہاں پہ گینز کو لوگ میٹیریلائز کرنا چاہتے ہیں, مذاکرات کی میز پہ وہاں پہ اس کو بارگیننگ چپ کے طور پہ استعمال کرنا چاہتے ہیں, تو یہ چیزیں ساتھ ساتھ چلتی ہیں. اگر آپ سرچ نظر آتا ہے تو اس کا مطلب قطن یہ نہیں ہے کہ مذاکرات ہو ہی نہیں سکتے ہیں. انالیسز ہم لیں گے شیراز پراجا صاحب کا اسی معاملے پہ. پراجا صاحب, مذاکرات کا مستقبل کیا نظر آتا ہے آپ کو؟
آپ کے دوسرے پارٹیسپینٹس نے بڑی اہم باتیں اور نکات بیان کر دی ہیں, میرے لیے کہنے کے لیے تو بہت کم رہ گیا ہے, میں یا کچھ نہیں رہا. البتہ میں یہ ایک ڈائمینشن اس کی اور آپ کے ساتھ شیئر کرنا چاہوں گا, وہ یہ دیکھ رہے کہ جب سوویت یونین تھا اور افغانستان اس کا ایک سیٹلائٹ اسٹیٹ تھا, ایک اتحادی تھا, تو سوویت یونین کی کوشش یہ تھی کہ اپنے حمایتیوں کے ذریعے, خلق اور پرچم پارٹی کے ذریعے, وہ افغانستان کی سوسائٹی کو, ایک ٹرائبل سوسائٹی کو, اس میں وہ ایجوکیشن, ہیلتھ, لبرلزم جو سوویت ماڈل تھا اس سے وہ لا رہے تھے, اور خود کو ریزسٹ کرنے کے لیے ویسٹ نے اور امریکہ نے ایک اسلامک موومنٹ جو ہے وہ شروع کی اور جہادی مائنڈ سیٹ کو, اور جو کہ آج ٹیررزم کہلاتا ہے, اس کو انہوں نے پروموٹ کیا. اور کابل جو کسی زمانے میں ایک ماڈرن شہر تھا 1970s میں اور اس سے پہلے 60s میں ظاہر شاہ کے زمانے میں بھی, وہ اس نے اس ماڈرنٹی کے خلاف یہ اسلامسٹ اٹھے اور پھر طالبان کی شکل میں ہمیں وہ ایکسٹریم وہ نظر آیا. یہ بات درست ہے کہ طالبان جو ہیں وہ ریزسٹ کر رہے ہیں اور موسم کی تبدیلی کی وجہ سے لڑائی میں شدت بھی آ سکتی ہے, لیکن بہت سارے ایسے فیکٹرز بھی میں سمجھتا ہوں کہ وہاں پر جاری ہیں کہ پچھلے 16 سال سے دنیا کے ایسے ممالک جو کہ ڈیولپ کہلاتے ہیں, ترقی یافتہ کہلاتے ہیں, اگرچہ انہوں نے اپنی فوجیں وہاں بھیجی اور انہوں نے ملٹری آپریشن کیا, لیکن اس کے ساتھ ساتھ ڈیولپمنٹل سائٹ کے اوپر بھی, ایجوکیشن کے سیکٹر میں, ہیلتھ کے سیکٹر میں, سوشل ڈیولپمنٹ کے سیکٹر میں کافی کام ہوا ہے. اور طالبان کی حکومت کے خاتمے کے بعد دنیا بھر سے سینکڑوں کی تعداد میں یا شاید ہزاروں کی تعداد میں افغان, اشرف غنی خود ایک ایسے شخص ہیں, حامد کرزئی صاحب بھی ہیں, اور عام آرڈنری افغان بھی آئے اور وہ جذبے کے تحت آئے کہ وہ ماڈرن دنیا میں رہ چکے تھے, ویسٹرن کنٹریز میں رہ چکے تھے, وہاں وہ تعلیم حاصل کر چکے تھے کہ وہ انہوں نے اس سماج کو بدلنا ہے. دوسرا, ایک دنیا بھر میں ایک اتحاد آ رہا ہے مسلمان ممالک سمیت, مغربی ممالک میں بھی, رشیا میں بھی, چائنا میں بھی, کہ ایکسٹریمزم, انتہا پسندی, وائلنس اچھی بات نہیں ہے. اور میں سمجھتا ہوں کہ افغانستان میں بہت سارے ایسے لوگ ہوں گے, خصوصاً نوجوان ایسے ہوں گے جو کہ اس نقطۂ نظر کو قبول کرتے ہیں اور وہ سمجھتے ہیں کہ تعلیم کے ذریعے، ترقی کے ذریعے، جمہوریت کے ذریعے، ماڈرنٹی کے ذریعے بھی آگے بڑھا جا سکتا ہے. تو یہ وہ افغانستان نہیں ہے جو کہ آج سے 20 سال پہلے یا 30 سال پہلے تھا، جہاں پر صرف ایک نقطۂ نظر یا نریٹو تھا. اب وہاں پر کافی نریٹو ہے. تو یہ تو ممکن ہے کہ افغانستان کے اندر موجودہ حکومت میں شامل لوگ یا فورسز طالبان کو یا ملیٹنٹس کو اپنے مقاصد کے لیے استعمال کرے، جیسے کہ آپ نے بالکل درست کہا کہ بیٹل فیلڈ کو کارڈ کو استعمال کر کے مذاکرات پر وہ لیا جاتا ہے. لیکن یہ کہنا کہ یہاں پر طالبان یا وہ پرانا آج سے 30-40 سال پہلے کا جو اسلامسٹ وہ تھا یا طالبان وہ دوبارہ مکمل طور پر آ جائے گا، میں سمجھتا ہوں ایسا نہیں ہوگا.
صحیح، کافی آپ کو لگتا ہے کہ 16 سال کے اندر جو جمہوریت انجیکٹ ہوئی ہے یا اس کے علاوہ جو نظام کے اندر یا کم از کم افغانستان کے اپنے لوگوں نے جو پولیٹیکل ٹرانزیشنز دیکھی ہیں اس سے کافی فرق پڑ چکا ہے. آپ کا بہت شکریہ پروفیسر شیراز براجہ صاحب، آپ ہمارے ساتھ تھے. رستم شاہ مومن صاحب، آپ کے بھی ہم ممنون ہیں، اور میر ویس افغان صاحب، آپ کے بھی ہم شکر گزار ہیں، اور سرور احمد زئی صاحب، آپ ہمارے ساتھ تھے. تمام مہمانوں کا بہت شکریہ. اس سیگمنٹ کو ہم یہاں پہ ختم کریں گے اور واپس آئیں گے چند سیکنڈ کی بریک کے بعد. تو ہم بات کر رہے ہوں گے پاکستان کے اندر پاناما لیکس، اس ریفرنس میں حکومت اور حزب مخالف دونوں جماعتوں کے دونوں فریقوں کے درمیان ایک کہنا چاہیے کہ اپنا اپنا نقطۂ نظر بڑے زور شور سے بیان کیا جا رہا ہے. کیا پکچر اس وقت سامنے بن رہی ہے اور آج کی ڈیولپمنٹس کیا ہیں، اس پہ انالیسز لیں گے ہم اپنے ماہرین کا ایک بریک کے بعد.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا، 12 سال کا تھا، تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں، لیکن ہم ہی کیوں، اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے، بچے لوگ کو مارتے ہیں، ابھی بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو، ٹیلی ویژن اور ویب پر سنوائیں گے.
ہر ماہ 3 منتخب کہانیوں پر بڑے انعامات دیے جائیں گے، لیکن پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
2 لاکھ روپے لاؤ، اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں، urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی، وائس آف امریکا اردو سروس، PO باکس نمبر 1353 یعنی 1353 اسلام آباد، پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی، وائس آف امریکہ، اردو سروس، PO باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
پروگرام جہانگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، وائس آف امریکہ سے یہ پروگرام آپ دیکھ رہے ہیں، اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاناما لیکس، اس کے پاکستان کی سیاست، اس پہ اثرات کا ہم نے گزشتہ روز جائزہ لیا تھا. سیاسی ابانوں میں اب بھی اس پہ بحث زور و شور سے جاری ہے، خاص طور پہ حزب اختلاف کے دونوں بڑے گروپ پاکستان پیپلز پارٹی اور تحریک انصاف وہ حکومت پہ دباؤ بڑھاتے ہوئے نظر آتے ہیں. پرائم منسٹر صاحب نے، میاں نواز شریف صاحب نے اس کے لیے ایک ریٹائرڈ جج پر مشتمل ایک کمیشن بنانے کا اعلان کیا تھا. آپ کو معلوم ہے اس کو اپوزیشن مسترد کر چکی ہے، اور اپوزیشن کا یہ مطالبہ تھا کہ اس کے لیے پہلے ایک کمبائنڈ انویسٹیگیٹو ٹیم ہو، جوائنٹ انویسٹیگیشن ٹیم ہو، جو فورینسک آڈٹ کرے اور اس کے بعد پھر کمیشن یا جج صاحبان اس کا فیصلہ کریں. اس پہ آج ایک میجر ڈیولپمنٹ یہ ہوئی کہ وزیر داخلہ چودھری نثار علی خان، انہوں نے پریس بریفنگ تھی اور انہوں نے کہا کہ عمران خان بہت زیادہ تنقید کر رہے ہیں، ان کو چاہیے کہ وہ جس بھی آفیسر کا نام لیتے ہیں فیڈرل انویسٹیگیشن اتھارٹی میں، ایف آئی اے میں سے، ان کو ہم یہ اسائن کر دیتے ہیں کہ وہ اس معاملے کی تحقیقات کریں، لیکن اس معاملے کو اب زیادہ اچھالا نہیں جانا چاہیے ہے، اور یہ شور شرابہ ان کے الفاظ میں بند ہونا چاہیے ہے. اس کو عمران خان نے بھی میڈیا اطلاعات کے مطابق رسپونڈ کیا ہے، اور انہوں نے ویلکم کیا ہے اس آفر کو، لیکن مطالبہ ساتھ یہ کیا ہے کہ شعیب سڈل صاحب جو کہ فارمر بیوروکریٹ ہیں، فارمر عہدیدار رہ چکے ہیں، کریڈیبلٹی انجوائے کرتے ہیں. بہرحال ان کا نام انہوں نے تجویز کیا ہے, اس پہ اپوزیشن کے بعض دیگر گروپ وہ بھی اعتراض کر رہے ہیں کہ ایسا نہیں ہونا چاہیے کہ صرف جو عمران خان کہیں انہی کا مطالبہ جو ہے وہ منظور کر لیا جائے, کنسنسس کے ساتھ کمیشن تشکیل پانا چاہیے. اینی وے پاناما لیکس اس کی گونج یا اس کا جو رد عمل ہے وہ ابھی تک پاکستان میں اور پاکستان کی سیاست میں بڑا واضح ہے. انالیسز ہم لیں گے, عامر الیاس رانا صاحب ہمارے ساتھ موجود ہیں, سینئر صحافی تجزیہ کار اور بیورو چیف ایکسپریس نیوز, اور ہمارے ساتھ ہیں اسار رانا صاحب, کالمسٹ ہیں, تجزیہ کار ہیں اور ایڈیٹر لبرٹی گروپ آف پیپرز, دونوں ہمارے بڑے سیزنڈ اور سینئر جرنلسٹ ہیں. جیسے سعید الزماں صدیقی صاحب ہمیں جوائن کریں گے, ان سے ہم یہ معلوم کرنا چاہیں گے اسی سے متعلق جو پیش رفت ہوئی ہے کہ بعض جج صاحبان جن کا نام تجویز کیا گیا, جن پہ ممکنہ طور پہ کنسنسس ہو سکتا تھا, ان کی طرف سے انکار سامنے آیا ہے, ڈینائل سامنے آئی ہے کہ وہ اس کمیشن کو ہیڈ نہیں کرنا چاہیں گے. کس نوعیت کے دباؤ ہیں جج صاحبان کے اوپر, کیونکہ ہر کسی بھی فیصلے کی صورت میں ایک دباؤ جو ہے وہ بہرحال ان کے اوپر بھی جانے کا امکان ہے. غالباً یہی وجہ ہے کہ جج صاحبان اس میں تھوڑے ریلکٹنٹ نظر آ رہی ہیں. عامر الیاس رانا صاحب آپ کا بہت شکریہ, اسحار رانا صاحب آپ کے بھی ہم مشکور ہیں. عامر صاحب آپ فرمائیے گا, یہ معاملہ آج کی خاص طور پہ جو پیش رفت ہے کتنی لاجیکل تھی چودھری نثار صاحب کی, اور پھر میں آپ سے پوچھنا چاہوں گا, آپ چونکہ حکومتی جو حلقے ہیں ان کو بہت قریب سے آپ مانیٹر بھی کرتے ہیں, آپ یہ بتائیے گا کہ چودھری نثار صاحب نے جو پیشکش کی, آپ کو لگتا ہے کہ پرائم منسٹر صاحب اس میں آن بورڈ تھے کہ ایف آئی اے سے آپ انویسٹیگیشن کرا لیں؟
دیکھیں, میں آپ کو پہلے دوسرے سوال کا جواب دیتا ہوں کہ کیا چودھری نثار علی خان نے وزیر اعظم کو آن بورڈ کیا تھا یا نہیں کیا تھا. بہت سارے ہمارے دوستوں کا یہ خیال ہوتا ہے کہ چودھری نثار علی خان کوئی الگ رائے رکھتے ہیں اور وہ حکومت کے اندر ایک اور حکومت ہے, جبکہ میں اس کو بالکل دوسرے نقطۂ نگاہ سے دیکھتا ہوں کہ چودھری نثار علی خان کا جتنا لگان وزیر اعظم کے ساتھ رہتا ہے شاید ہی کوئی اور کیبنٹ ممبر اتنا قریب ہو, کیونکہ ساگدار کی اگر ہم مثال دیں تو وہ ان کے رشتہ دار بھی ہیں, سندھی ہیں پرائم منسٹر کے, تو ان کو اور طریقے سے دیکھا جاتا ہے, اور ایک جو کیبنٹ میں اپنی کھل کے رائے دے سکتا ہے ہر جگہ پہ بولتا ہے وہ ہے چودھری نثار علی خان. تو چودھری نثار علی خان کو پتا ہے کہ وہ کیا بات کہہ رہے ہیں, کیا کریڈیبلٹی ہے. آپ کو یاد ہوگا کہ جس دن پرائم منسٹر نے خطاب کیا قوم سے, اس سے پہلے وہ پریس ٹاک کرنے لگے تھے اسی ایشو پر, لیکن پھر انہوں نے نہیں کی جو نادرہ میں کرنی تھی. تو اس کی وجہ بھی یہی تھی کہ ان کو پتہ چل چکا تھا, وہ پرائم منسٹر سے مل چکے تھے کہ پرائم منسٹر اس طرح کا ایک کمیشن اناؤنس کرنے والے ہیں, تو انہوں نے اس کو بہتر سمجھا. تو جب کمیشن کی بھگدڑ آئی عمران خان سمیت تمام سیاسی جماعتوں نے, جس کی وجہ سے ابھی جو بات آپ کہہ رہے تھے کہ بہت سارے ریٹائرڈ جج صاحبان جو چیف جسٹس بھی رہ چکے ہیں پاکستان کے, وہ اس لیے کرنی کترا گئے کہ پھر بھی تو ملبہ ڈالنا ہے, کیونکہ یہاں پہ تو جو حاضر چیف جسٹس تھے ان کو بھی عمران خان نے نہیں بخشا کہ جب ان کی ڈیمانڈ پہ وہ جسٹس ناصر الملک بیٹھ گئے اور تین رکنی کمیشن بنا انتخابات میں دھاندلی کا, تو جب مرضی کے نتائج نہیں آئے تو یہ المیہ ہے عمران خان کی سیاست کا کہ ان کی طبیعت میں کوئی ٹھہراؤ نہیں ہے, جیسے ابھی انہوں نے تسلیم نورانی کو فارغ کیا اپنی پارٹی کے الیکشنوں کے بیچ میں, تو کہیں پہ وہ اپنی آمرانہ سوچ پارٹی کے اوپر بھی ٹھونس دیتے ہیں, بات مانتے نہیں ہیں, سنتے نہیں ہیں, مشورہ ان کا بھی نہیں ہے. جیسے وہ نواز شریف کو کہتے ہیں کہ وہ کسی کی نہیں مانتے اور کیبنٹ میٹنگ نہیں کرتے, تو دوسری طرف بھی المیہ یہی ہے کہ مشاورت برائے نام ہوتی ہے, فیصلہ ان کا اپنا ہوتا ہے. تو اب جب چودھری نثار علی خان نے ایف آئی اے کی ایک اوپن آپشن دیا, تو چاہیے تو یہ تھا کہ وہ کچھ دیر لیتے, سوچتے کہ کون کون وہاں افسر ایسے ہیں.
لیکن جو تجویز آئی ہے کہ شعیب سڈل صاحب کو ہیڈ کرنے دیں, تو آپ کو لگتا ہے کہ چودھری نثار علی خان یا حکومت یہ مطالبہ قبول کر سکتی ہے؟
دیکھیں, ابھی آپ نے کہا کہ دوسری اپوزیشن پارٹیوں نے کہا ہے کہ صرف عمران خان کی بات نہیں ماننی چاہیے, تو بات یہ ہے کہ جب حکومت نے ایک تو انکوائری کمیشن بتایا ہے, وہ تو میرا خیال ہے کہ پیر کے دن بن جائے گا, سوموار کو اس کا نوٹیفکیشن ہو جائے گا, اسی نتیجے پہ حکومت پہنچ چکی ہوئی ہے. تو یہاں پہ یہ تو ڈکٹیشن والی بات ہے نا کہ عمران خان کی مان لو, اور عمران خان نے پھر بھی نہیں ماننی. شعیب سڈل پہ بھی میں آپ کو یقین سے کہتا ہوں کہ جو میں تجزیہ عمران خان کا کر رہا ہوں, وہ اس پہ بھی راضی نہیں ہوں گے کہ نہیں اس کے اندر بھی یہ بھی ساتھ بٹھا لو, کیونکہ فیصلہ تو ان کو اپنی مرضی کا جو وہ کہہ دیں وہ چاہیے, اس میں یہ تو نہیں ہونا کہ قانون اور انصاف کو دیکھتے ہوئے کوئی فیصلہ کرے گا.
صحیح نہیں, لیکن رانا صاحب ابھی جو جوڈیشل کمیشن تھا جو الیکشن سے متعلق بنایا گیا تھا, اس کے فیصلے کو عمران خان نے قبول کیا, اس کے باوجود کہا کہ ہمیں اختلاف ہے لیکن ہم آنر کرتے ہیں.
نہیں, وہ ایک دن کہا نا तो ये अभी जब पानामा लीक्स आई है तो उनके बाद से लेके अब तक की तकरीरें उठा के देखी है इमरान खान साहब की, हर रोज वो कह रहे हैं धांधली के नतीजे में ये हुकूमत आई। देखा मैं पहले ना कहता था, उन्होंने कोई नहीं माना उस फैसले को, वो एक रस्मी तौर पर कह दिया। उन्होंने तो पहले कहा था पंचर की मेरे पास सबूत मौजूद है जो 35 पंचर्स लगे गए हैं, फिर उन्होंने कहा नहीं वो वैसी बात मेरे मुंह से निकल गई, मुझे किसी ने कह दिया और सबूत ना हुआ, और अब फिर वो दोबारा 35 पंचर्स की बात आ गई जब नजम शेट्टी की बात आई थी। मैं नजम शेट्टी की बात या उसकी सफाई नहीं दे रहा, इश्यू ये है कि कहीं पे इंसान को जो एक बड़ी पार्टी को हेड कर रहा हो, जिसकी 20वीं योम तासीस मनाने की वो तैयारियां कर रहे हो, उनको भी ठहराव लाना चाहिए।
20 साल
शोएब सलू का नाम पहले दिन दे देते हैं, दूसरे दिन दे देते हैं, कभी कहते हैं वजीर आजम इस्तीफा दे रहे हैं, फिर कहते हैं कि नहीं एक ऐसा आदमी बना दे जो खुद भी कंट्रोवर्शियल हो चुके हुए हैं, जब दूसरी अपोजिशन पार्टियां उन पर ट्रस्ट नहीं करती हैं। इफ्तिखार चौधरी पे ये खुद इमरान खान अदम एतमाद कर चुके हैं, जिनके बेटे का केस शोएब सड्डल ने निमटाया था और अब वो कह रहे हैं कि शोएब सड्डल को ले आए। तो गवर्नमेंट किसी हिसाब में कानून के मुताबिक जाएगी कि जब या तो इंक्वायरी कमीशन बन जाए,
लेकिन ये भी इम्कान है कि जिस नोयत के इख्तलाफात आ रहे हैं कि गालिबन किसी कमीशन पे इत्तेफाक भी ना हो पाए। इसार राणा साहब, आपका एनालिसिस, इमरान खान का मुतालबा, वजीर दाखिला का जवाब और फिर इमरान खान का उसके ऊपर एक और डिमांड की शोएब सड्डल साहब को हेड करने दिया जाए, कितना लॉजिकल है आपके ख्याल में या कितना मतलब डिसल्यूजन है वो?
देखिए बात ये है कि सबसे पहली बात तो ये है कि वजीर दाखिला साहब ने जो इमरान खान साहब को ऑफर की, ये देखना पड़ेगा कि उन्हें ये मैंडेट हासिल भी है कि नहीं वजीर आजम का, और क्या वजीर आजम इस बात से मुत्तफिक भी हैं कि इमरान खान की मर्जी का जुडिशियल कमीशन
तशकील। तफन्नन बाज़ लोग ये पूछ रहे थे जब ये ऑफर सामने आई तो बाज़ लोगों ने ये कहा कि समझ नहीं आती कि चौधरी निसार साहब जो हैं वो इमरान खान के साथ हैं या नवाज शरीफ साहब के साथ हैं, क्योंकि ये पेशकश मियां साहब भी कर सकते थे।
अब मुझे ऐसा लगता है कि खुद मियां साहब के कुछ साथी ये चाहते हैं कि अब कुछ हो जाए। चौधरी निसार साहब का नाम तो इस्लामाबाद में अबूरी वजीर आजम के तौर पे भी लिया जा रहा है, तो ऐसे हालात में वो खुद इस तरह की चीजें करके, अगर मामले को वैसे तो देखा जाए तो ये टेक्निकली हुकूमत का मामला ही नहीं है, ये तो मियां नवाज शरीफ का जाती मामला है, उनके बेटे का नाम आया है तो वो जाने उनका काम जाने।
बेसिकली मैं तो ये सवाल आपके सामने रखना भी चाह रहा था कि क्या ये मुमकिन था, पाकिस्तान की सियासत भी इतनी मैच्योर हो गई होती कि मुस्लिम लीग नवाज के लोगों से जब ये कहा जाता तो वो कहते हैं कि नहीं हम इसके बारे में कुछ नहीं कहेंगे, ये फैमिली या फैमिली बिजनेस से मुतालिक सवाल है और वहाँ से कोई स्पोक्स मैन सामने आना चाहिए, ना कि ये सवाल जो है मुस्लिम लीग नून बाहसियत सियासी जमात पानामा लीक मुस्लिम लीग नवाज से मुतालिक नहीं है, प्राइम मिनिस्टर के बेटों से मुतालिक हैं और कुछ मॉरल क्वेश्चंस हैं और कुछ लीगल क्वेश्चंस हो सकते हैं, लेकिन आई विश कि ये मैच्योरिटी होती, क्यों नहीं है आपके ख्याल में? और अभी बहरहाल जो ये कजिया बन चुका है ये किस करवट बैठेगा, क्या कमीशन बनेगा नहीं बनेगा, कहां तक ये मामला जा सकता है आपके ख्याल में?
कमीशन तो बनेगा, ये तो अब आप जेल से निकाल दें कि मियां साहब की जान छूट गई, ये तो वर्क ही फाड़ दें कि मियां साहब इस मामले के अंदर उन्हें को क्लीन चिट बड़े उनकी मर्जी की मिल जाएगी। यहाँ पे सूरत हाल पाकिस्तान में बड़ी डिफरेंट है, मैं राणा साहब की बात से अब बसत एहतराम डिसएग्री करूंगा। इमरान खान देखे सियासतदान बड़के लगाता है, बयानात देता है, लेकिन उसका अमल असल चीज होती है। इमरान खान ने लाख बातें की, लाख सब कुछ किया, उन्होंने आईन को भी तस्लीम किया, पार्लियामेंट भी गए, उन्होंने जुडिशियल कमीशन के फैसले को भी तस्लीम किया, उन्होंने जुडिशरी को इसका मतलब माना। तो बात यह है कि सियासतदान का तो काम ही है बढ़के लगाना और वो बातें करना, लेकिन अमली तौर पे इमरान खान ने अब आईन को भी तस्लीम किया, जुडिशरी को भी तस्लीम किया, और इमरान खान जो स्टैंड ले रहे हैं वो स्टैंड एक चीज होती है, आप साबित कर देंगे, मैं मुझे पता है अब इस आलदार ये साबित कर देंगे कि ये सारा पैसा एक खजूरे बेच के इंतहाई नेक कमाई का नतीजा है।
लेकिन राणा साहब ये बताइए ना, इस राणा साहब ये बताइए
बेच गए, लेकिन मेरी बात मुकम्मल होने दीजिए, लेकिन पाकिस्तान का एक एक आदमी इस बात को तस्लीम करता है कि हाँ पैसे जो है वो कमाए गए, वो फ्रॉड से कमाए गए, बेईमानी से कमाए गए। देखे ना एक पाकिस्तानी से जब आप पूछेंगे तो वो ये नहीं मानेगा कि जी फिगर्स के अंदर ये बातें बिल्कुल ठीक है, ये ऑफशोर कंपनियां गैर कानूनी नहीं होती। उसके जहन में तो सिर्फ एक सवाल है कि जिस मुल्क के अंदर भूख है, करोड़ों लोगों को साफ पानी नहीं मिलता, जो भूखे मर जाते हैं, माए बच्चों को खुदकशी करने पर मजबूर कर देती है, उस मुल्क के वजीर आजम के बेटे के पास अरबों रुपए कहां से आ गए और उसने बाहर जाके इन्वेस्टमेंट कर दी, जबकि हम ये रोते फिरते हैं कि जी बाहर के लोग आके पाकिस्तान में इन्वेस्टमेंट करें।
मुझे राणा साहब ये बताइए, मैं आपका आपका ये पहलू जो है ना आमिर साहब के सामने रखूंगा, लेकिन आप चंद सेकंड में ये बताइएगा, जैसे आमिर इलियास राणा साहब ने भी कहा कि इमरान खान तो कोई डिसीजन कबूल करते ही नहीं है, और यही शायद वजह है कि इस वक्त जज साहबान के ऊपर भी इतना दबाव है, उनको लगता है कि अगर उन्होंने शायद हुकूमत के खिलाफ फैसला दे दिया तो इससे पहले एक कमीशन मॉडल टाउन का बना था, हुकूमत ने उठा के, पंजाब हुकूमत ने, मुस्लिम लीग नवाज ने उठा के उसको डस्टबिन में फेंक दिया, फिर अगर इमरान खान के खिलाफ फैसला आता है तो वो उसको कबूल नहीं करेंगे, इसलिए ज़रूरी नहीं है कि जो है ऐसे ऐसे फोरम से इन्वेस्टिगेशन हो जिनके फैसले को मानना ऑब्लिगेशन हो, सिर्फ ये ना हो कि उसके लिए।
देखें जी, बात ये है असद के पाकिस्तान की अदलिया ने कभी भी ऐसा फैसला नहीं दिया जिसको ये समझा जाए कि उसने जाबिर हुक्मरान की आंखों में आके डाल के कानून का साथ दिया, लिहाजा ये तवक्को रखनी पाकिस्तानी जुडिशरी से कि वो यहाँ पे बैठ के सिटिंग वजीर आजम के खिलाफ ये फैसला दे देंगे, मुमकिन ही। आप पीपल्स पार्टी की मिसाल ना दीजिए कि यूसुफ रजा गिलानी को, किए कि वो एक यूनिक मिसाल थी कि एक आदमी ने पूरी कौम के जज्बात को एक्सप्लॉइट किया और उसके बाद उसके अपने ख्वाबों शुरू हो गए और उन ख्वाबों के पीछे भागते हुए उसने जमहूरियत के साथ क्या किया, लेकिन असल हकीकत यही है कि पाकिस्तानी जुडिशरी में इतनी ताकत नहीं है कि वो वजीर आजम के खिलाफ इस तरह फैसला, और पंजाब
में इदारों के, ये वैसे मुल्क के लिए अनफॉर्चुनेट होगा कि अगर इदारे ये पोजीशन नहीं ले सकते हैं
उसके खिलाफ कोई फैसला दे दे।
जी आमिर इलियास राणा साहब, एक तो मुल्की मफाद के एतबार में ये बताइएगा कि कितना बड़ा ये एक सवालिया निशान है कि इस वक्त कोई इदारा ऐसी पोजीशन में नज़र नहीं आता है कि वो खुद स्टैंड ले सके और अपनी क्रेडिबिलिटी के साथ कोई डिसीजन ले सके, ये कितना अफसोसनाक पहलू है। और दूसरा ये जो एक मॉरल एंगल उठाया इसार राणा साहब ने कि जो प्राइम मिनिस्टर हूँ, जो दूसरी दुनिया को इन्वाइट कर रहे हूँ अपने मुल्क में इन्वेस्टमेंट करने के लिए, उनके अपने बेटे ऑफशोर कंपनीज कैसे चला सकते हैं, वो भी ऐसे पैसे से जिसकी लेजिटिमेसी क्वेश्चनड है।
देखें, जहाँ तक मॉरल बात आप कर रहे हैं तो अमेरिका या यूरोप की मिसाल पाकिस्तान के साथ तो आप नहीं मुंसलिक कर सकते, हमारा और उनका बहुत ही डिफरेंट कल्चर है, बिल्कुल होना चाहिए, चीज़ें शफाफ होनी चाहिए, इदारे ऐसे होने चाहिए, लेकिन ये तभी होंगे जब यहाँ जमहूरियत चलेगी, यहाँ पे इदारे बनेंगे। और जिस तरीके से 5 साल पीपल्स पार्टी की गवर्नमेंट रही, लोगों ने उठा के वोट आउट कर दिया, तो अब जो 5 साल अगर पीएमएलएन को पूरे मिल जाते हैं और ये पूरे करते हैं तो जो वादे किए हैं, जो लोगों ने फैसले करने हैं, और इमरान खान को जैसे केपीके में मैंडेट मिला है और अगर वो वहां डिलीवर करते हैं तो दोनों का मुकाबला सामने आ जाएगा कि लोगों को फैसला करने में आसानी हो जाएगी। लेकिन अगर बीच में यहाँ पे जैसे जमहूरियत के साथ हाथ होता रहा है और हुकूमतें आती जाती रही हैं तो फिर तो आप वही काम चलता रहेगा जैसा था। जिस जमहूरी दुनिया की बात हम करते हैं, जिस इखलाकियात की बात हम करते हैं, वहां पे बड़ा एक सिस्टम राइज हुआ है सिस्टम के चलने से। हमारे यहाँ कोई बंदा किसी को चलने नहीं देता, यहाँ तो 2 साल पहले धरना आपको पता है कैसे हुआ, किस तरह हुआ और कैसे ये लोग बच गए, इनकी लक थी, वरना काम तो वहीं पे पहुंच गया था जहाँ पहले 90 की दिहाई में होता था।
आपका मौकफ ये है कि अगर सिस्टम जो है वो चलता रहे तो इदारे जो है वो भी,
इसमें कोई शक नहीं है कि इदारे मजबूत होने चाहिए, लेकिन वो वक्त के साथ साथ होंगे,
और टाइम लगेगा। जस्टिस सईदुज्जमान सिद्दीकी साहब ने हमें ज्वाइन किया है, फॉर्मर चीफ जस्टिस ऑफ पाकिस्तान, प्रोग्राम के इस आखिरी हिस्से में सेगमेंट के, सो हम सब क्विकली जो है वो उनकी राय लेते हैं। जस्टिस साहब, ये जो हमें अखबारी सतह पे इत्तला मिल रही है कि जिन भी साबिक चीफ जस्टिस का नाम लिया जाता है वो उसमें रिलेक्टेंट हैं और वो शामिल नहीं होना चाहते, वो किसी ऐसे कमीशन का हिस्सा नहीं बनना चाहते जो पनामा लीक्स को इन्वेस्टिगेट कर सके, बज़ाहिर वो दबाव है हर दो तरफ से कि हुकूमत का भी दबाव हो सकता है या अपोजिशन का, फैसला किसी भी तरफ अगर करेंगे तो उन एक ब्लेम गेम का हिस्सा जो है वो बन सकते हैं। इन हालात में एक आपके ख्याल में अगर आपको ये जिम्मेदारी दी जाए, आपसे ये कहा जाए, तो आपका रद्दअमल क्या होगा?
ये तो जब जिम्मेदारी देंगे तब उस वक्त मैं डिसाइड करूंगा, अभी तो ये मफरूजा है।
सही, लेकिन बाहसियत जज क्या दबाव है, यानी ये दबाव है कि अपोजिशन का और हुकूमत का जी हाँ,
क्योंकि उनने कोड ऑफ कंडक्ट साइन किया हुआ होता है, कोड ऑफ कंडक्ट के अंदर ये बात वाजे तौर पे लिखी हुई है, अगर कोई शख्स या कोई जज ये समझता है कि वो इंसाफ के तकाजे पूरे नहीं कर सकता किसी केस में, तो वो लिख सकता है कि मैं इसको सुनना नहीं चाहता या इसमें मैं शरीक नहीं होना चाहता, लेकिन ये ऐसी कोई कबाहत जो रिटायर्ड जजेस है उनके लिए नहीं है।
صحیح، ریٹائرڈ ججز کے لیے ایسی کوئی بات نہیں ہے، تو پھر یہ تذبذب کیوں نظر آ رہا ہے مختلف ججز کی طرف سے، وہ کیوں نہیں اس کا حصہ بننا چاہتے ہیں؟
ان کی اپنی کوئی پرائیورٹیز ہوں گی جس کے اوپر وہ انہوں نے یہ طے کیا ہوگا، وہ نہیں چاہتے ہیں کہ پبلک کنٹروورسی کے اندر انوالو ہوں۔
میں یہی تو کہہ رہا ہوں کہ یہ پبلک کنٹروورسی کا ایک دباؤ تو ہے نا جی ججز کے اوپر۔
دیکھیے اس میں تو دو تین ججز کے نام لیے گئے تھے جس میں دو سینئر چیف جسٹس تھے، ناصر الملک صاحب اور جیلانی صاحب، دونوں چیف جسٹس آف پاکستان رہ چکے ہیں۔ اب وہ ان کے اپنی وہ آج کل وہ اپنے اپنے کام کر رہے ہوں گے،
تو اس لیے وہ اس میں آپ کے ریلیکٹڈ ہیں۔ جناب جسٹس سعید الزمان صدیقی صاحب، آپ کا بہت شکریہ، آپ نے ہمارے لیے وقت نکالا۔ عامر الیاس رانا صاحب، آپ کے ہم ممنون ہیں۔ عیسیٰ رانا صاحب، آپ کے بھی ہم شکر گزار ہیں کہ آپ ہمارے ساتھ رہے۔ سامعین، سیگمنٹ کو ہمیں یہاں پہ وائنڈ اپ کرنے کا، اور اس کے بعد پھر چند سیکنڈ کی ایک بریک، اور اس کے بعد آخری اس پروگرام کے سیگمنٹ کے لیے آپ کے سامنے آئیں گے۔
گلوبل ایشوز پر دو ٹوک بات۔
ملیا صاحبہ، کیا اس کی وجہ اسلامو فوبیا ہے، کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے۔
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں، لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہیں۔
کوآپریشن ود کنٹریز لائک پاکستان وچ وی آر آلریڈی پارٹنرنگ ود ان دس فائٹ اگینسٹ ٹیررزم۔
کہ پاکستان کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں مطلق نہ کر سکے۔
غیر جانبدار بحث۔
ریمیٹینس کا واقعہ ہوا پاکستان کے اندر، کہاں تھی عدالتیں، کہاں تھی آزاد ہے کہ ہماری عدالتیں، کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا، اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق۔
انڈیپینڈنس ایونیو، واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ۔
پروگرام کا آخری حصہ، پانچ منٹ ہمارے پاس باقی، اور ہم کوشش کر رہے ہیں کہ ہمارے پینلسٹ ہمارے ساتھ ہوں۔ بات ہم کرنے جا رہے ہیں کرکٹ کے اوپر۔ ایشیا کپ اور ٹی ٹوینٹی ورلڈ کپ کے بعد پاکستان کرکٹ بورڈ کے اندر، ٹیم کے اندر کافی تبدیلیاں ہیں۔ کوچ ریزائن کر چکے ہیں، کیپٹن آفریدی اپنی کپتانی سے ریزائن کر چکے ہیں، لیکن ٹیم کا حصہ بننے کے وہ تیار ہیں، اور سرفراز کو جو کہ وکٹ کیپر ہیں ان کو ٹی ٹوینٹی کا کیپٹن بنا دیا گیا ہے۔ اطلاعات یہ بھی ہیں کہ اب دباؤ بڑھ رہا ہے اظہر علی کے اوپر بھی، کیونکہ ہو سکتا ہے بہت سارے ماہرین کے لیے نزدیک ایک ایسا کیپٹن ہونا چاہیے جو تینوں فارمیٹ کے اندر ٹیم کو لیڈ کرے، تاکہ پلیئرز کے ساتھ اس کی ایکویشن اور انڈرسٹینڈنگ وہ بہتر ہو سکے۔ عمیر الوی ہمارے ساتھ ہیں، اسپورٹس جرنلسٹ ہیں، اور ان سے ہم معلوم کریں گے کہ یہ جو تبدیلیاں آئی ہیں، سلیکشن کمیٹی کا ڈیزالو ہونا، کپتان کا تبدیل ہونا، کوچ کا تبدیل ہونا، نئے کوچ کی تلاش، یہ پاکستان کی کرکٹ کو کس حد تک فائدہ پہنچا سکتی ہیں یا کتنی توقعات اس سے رکھی جا سکتی ہیں؟ عمیر
جی، میں آپ کو پہلے بتا دوں کہ پاکستان میں جب بھی وہ کوئی ٹورنامنٹ ہارتے ہیں تو اس کے بعد اسی قسم کی تبدیلیاں آتی ہیں، کیپٹن چینج کر دیتے ہیں، سلیکشن کمیٹی ڈیزالو کر دیتے ہیں، لیکن کبھی بورڈ کا ہیڈ چینج نہیں ہوتا ہے۔ جب آپ کا ہیڈ ہی خراب ہے، جب آپ کا ہیڈ انکیپیبل ہے، اور بیچ ٹورنامنٹ میں وہ آپ کے کیپٹن کو کرٹیسائز کر رہا ہے کہ ان کو یہ بیان نہیں دینا چاہیے تھا، یا میں نے ان کو زبان دے دی ہے، اس قسم سے اتنا کرکٹ نہیں چلتی ہیں۔ آپ ویسٹ انڈیز کا ماڈل دیکھیے، اور ویسٹ انڈیز کے بورڈ سے ان کے پلیئرس کا زبردست مسئلہ چل رہا تھا، بٹ دے کیم، دے پلیڈ اینڈ دے ون۔ لیکن ہمارا یہ ایشو نہیں ہے، ہم کیپٹن چینج کر دیں گے، سلیکشن کمیٹی ہٹا دی، کوچ ہٹا دیا، ہم نے فیلڈنگ کوچ چینج کر دیں گے، ہم یہ سب بچوں والی چیز ہے۔
لیکن عمیر، یہ جو آپ نے ویسٹ انڈیز کی مثال دی ہے، اس میں ایک بڑا سوال ویسے یہ پیدا ہوتا ہے، اس کا مطلب یہ ہے کہ بورڈ کے اندر جتنے بھی مسائل ہوں، الٹیمیٹلی جو لڑکے 11 لڑکے گراؤنڈ کے اندر موجود ہیں، اگر وہ ذمہ داری سے کھیلیں تو نتائج کچھ بھی ہو سکتے ہیں۔
لیکن ان کو سلیکٹ کس نے کیا؟ ان کو سلیکٹ تو انہیں لوگوں نے کیا ہے نا۔ اب مجھے پتا تھا، آپ کو پتا تھا کہ عمر اکمل نہیں چلیں گے، وہ نہیں چلے، بورڈ والوں کو نہیں پتا تھا کیا؟ مجھے پتا تھا، آپ کو پتا تھا کہ شاید آپ انکیپیبل کیپٹن، لیکن کیا بورڈ کو نہیں پتا تھا؟ یہ سب پتا ہوتا ہے، یہ سب کی ملی بھگت ہے۔ اپنے اگر محنت سے کام کریں، اگر ایمانداری دیانتداری سے کام کریں، تو یہ پلیئر سلیکٹ ہی نہ ہو۔ احمد شہزاد نے کون سا کمال کر دیا تھا جو ان کو آپ نے ڈراپ کر کے ایشیا کپ میں واپس لے کے آئے؟ صحیح ہے، خرم منظور کیسے ٹیم میں ہے؟ مجھے کوئی بتائے تو یہ چیز۔ سرفراز احمد کو پورے ورلڈ کپ میں انہوں نے اتنی بری طرح इस्तेमाल किया
है। अभी क्या सिर्फ लड़के बदलने से टीम बदल जाएगी या पूरा एक सिस्टम जो है उसको भी तब्दील करना होगा? वकार यूनुस भी बहुत वोकल हैं, बोल रहे हैं इस इशू पे, बाकी क्रिकेटर्स भी बात कर रहे हैं।
वकार यूनुस बहुत कुछ, देखिए वकार यूनुस ने जब वर्ल्ड कप 2003 का हारे थे उन्होंने यही बातें की थी ना, हाथ जोड़ के माफी मांगी थी, जब पूरे वर्ल्ड कप में एक प्लेयर ने सेंचुरी मारी थी सही रन पर और एक ने 50 मारी थी सही मिला ही, वो दोनों ड्रॉप हो गए थे उसके बाद। मतलब किस तरह से चलती है टीमें, एक साल बाद वही इंजाम वापस आ गए, एक साल बाद वही प्लेयर सारे वापस आए, कोई फायदा नहीं हुआ। तो पाकिस्तान टीम इसी तरह चल रही है जब तक आपको ये लोग, आप लोग चेंज नहीं करेंगे। आपके बोर्ड के हेड जो हैं मुझे क्रिकेट की अलग भी नहीं पता है, ना नवीन शेट्टी साहब को पता है और ना ही आपके शहरयार खान, लेकिन वो है सुभान अहमद, क्यों है? मुझे खाली कोई ये समझाए ना, इन लोगों को कोई चेंज क्यों नहीं करता है, कोई इंटरेस्टिंग नहीं है इन लोगों को।
आपके ख्याल में अफराद के बदलने से क्रिकेट बोर्ड के अंदर अप्रोच उसमें तब्दीली आ सकती है?
एक फर्द, सिर्फ एक फर्द, अगर आप माजिद खान या मोहसिन खान जैसा कोई शरीफ आदमी बेचारा जिसको क्रिकेट के शौक भी है, जो करना भी चाहते हैं, आप उनको लेके आए तो चेंज होता है। अब मोहसिन खान चीफ सेलेक्टर थे ना, उन्होंने इंग्लैंड की अगेंस्ट कितनी अच्छी टीम सेलेक्ट किया, फिर कोच बने, जब वो वॉटफोर्ड आए तो आप उनको बेसिकली आपको चीफ सेलेक्टर वापस बना देना चाहिए, लेकिन आपने नहीं बनाया।
अभी कोच के लिए मुख्तसर बताएं कि तलाश जारी है, ये नेशनल कोच होना चाहिए जो पाकिस्तान से होना चाहिए, इंटरनेशनल कोचेज ही कोई बड़ा मुआवजा कर सकते हैं?
देखिए इंटरनेशनल कोच पाकिस्तान में कुछ भी नहीं कर सकता है, लैंग्वेज बैरियर, आपकी आधी अंग्रेजी आती नहीं, आपकी कैप्टन को नहीं आती अंग्रेजी, यही बात है ना, सरफराज को नहीं आती, तो जब कैप्टन नहीं समझेगा तो बाकी लोग क्या समझेंगे? और आपको तीनों फॉर्मेट में कैप्टन भी ढंग के देंगे, लेकिन मिसबा साहब सही है, मिसबा से कोई नहीं है एक्सेप्ट फॉर द एज, लेकिन आपका बाकी जो प्लेयर्स हैं उनको प्रॉब्लम है। अगर अभी जो है वो वर्ल्ड कप में उस वाले मैच में, इंडिया वाले मैच में कहने के दो ओवर से कोई फर्क नहीं पड़ेगा, ये किस किस्म की एनालिसिस है भाई कि दो ओवर से फर्क नहीं पड़ेगा? पूरे T20 के मैच में दो ओवर कितने इंपॉर्टेंट होते हैं?
एग्जैक्टली, बहुत शुक्रिया आपका उमर अलवी, आपने हमें ज्वाइन किया हमारे साथ, आपने अपना एनालिसिस दिया, आपका बेहद शुक्रिया आपका। सामिन यहाँ पे प्रोग्राम खत्म करेंगे, असद हसन को और प्रोडक्शन टीम को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।